हामीले काम गर्छ गर्दैन होला है ठिकै छ सर सुन्नुहुन्छ है तपाईँहरूले स्वर कतैले सुन्नुहुन्न हात उठाउनुहोस् एकचोटि सुनिन्छ जस्तो सबैलाई ल आउनुहोस् हामी प्रार्थना गरौँ अनि अगाडि बढौँ हाम्रो जीवित परमेश्वर पिता तपाईँलाई धन्यवाद छ तपाईँको पवित्र जिउँदो उपस्थितिमा हामी छौँ सधैँ तपाईँको उपस्थितिमा छौँ तपाईँबाट कहिले पनि हामी टाढा हुन सक्दैनौँ किनभने ख्रिस्ट सँगै हामीलाई जीवित पार्नुभएको छ र हामीलाई उहाँसँगै बसाल्नुभएको छ स्वर्गीय स्थानहरूमा तपाईँकै सामु अनि हामी विश्वासीद्वारा यो मानिलिन्छौँ अनि तपाईँको अनुग्रह माग्छौँ यस समय हामीलाई सहायता गर्नुहोस् हर हिसाबले अनि तपाईँको वचनबाट हामी उद्देशका कुराहरू देख्न सकौँ हाम्रो आँखाहरू खोलिदिनुहोस् धन्यवाद चढाउँछौँ प्रभु येशूको नाममा आमेन हामीले प्रबन्धहरू एउटा निर्दोषताको प्रबन्ध अध्ययन गऱ्यौँ अनि हामीले विवेकको प्रबन्ध अध्ययन गर्दैछौँ विवेकको प्रबन्ध चाहिँ मानिसको पतन भएदेखि जलप्रलयको अन्तसम्म विवेकको प्रबन्ध रह्यो अनि त्यसपछि मानव शासनको प्रबन्ध सुरु भयो अनि त्यो अध्ययन गर्दैछ हामीले अनि त्यो चाहिँ जलप्रलयको अन्तपछि बाबेल धरहरामा परमेश्वरले इन्साफ गर्नु भएसम्ममा चाहिँ जारी रह्यो तर त्यसको मतलब विवेक अन्त भयो भन्ने होइन साथै मानव शासन अन्त भयो भन्ने पनि होइन दुवै प्रबन्धहरू आजसम्म पनि क्रियाशील छन् अनि मानव शासनको प्रबन्ध अन्तर्गत चाहिँ परमेश्वरले मानिसलाई एउटा विशेष आज्ञा दिनुभएको थियो नुआ जहाजबाट निस्केपछि आज्ञा के थियो भने फल्दै फुल्दै पृथ्वीमा भरिँदै जाओ उनीहरूको एउटै भाषा थियो तर उनीहरूलाई चाहिँ सारा संसारभरि भरिएर फैलिँदै जाऊ भन्नुभयो तर हामी देख्छौँ उनीहरूले चाहिँ यो गर्न मानेनन् एउटा कुरा जब नुआले जहाज बनाए र आठजना प्राणीहरू त्यस जहाजभित्र पसे र उनीहरूले साथमा चाहिँ थुप्रै पशु प्राणीहरू पंक्षीहरू पनि उनीहरूले साथमा लिएर गएका थिए र तपाईँलाई एउटा प्रश्न त्यो जहाजभित्र चाहिँ कतिजना निर्दोष प्राणीहरू थिए हजुर कोही पनि थिएन कसैले अर्को जवाफ दिन चाहनुहुन्छ कि त्यसलाई समर्थन गर्नु पनि सक्नुहुन्छ कतिजना निर्दोष प्राणीहरू थिए त्यो जहाजभित्र थुप्रै थिए नि यी पशु पंक्षीहरू सबै निर्दोष प्राणीहरू होइन र निर्दोष हुन् मानिस चाहिँ एउटै पनि थिएन निर्दोष चाहिँ तर पशु पंक्षीहरू त निर्दोष नै थिए त्यो नबिर्सनुहोस् न मान्छे चाहिँ विश्वासी भएर पनि जस्तै नोवा उसको हृदयमा चाहिँ पाप स्वभाव थियो मानिसको हृदय सबैभन्दा छली हुन्छ भनेको छ असाध्य दुष्ट छ निको पार्न नसकिने रोग लागेको छ उत्पत्ति नौ अध्यायमा हामी पल्टौँ उत्पत्ति नौ अध्याय को bis. Deci ekais. Tamen ko bible mein sath upad. Man to beta na gar bhayre thyo bete. Utpatti 9 ko 20 deci ekais ma chai aba आदम देखि वंशानुगत पाप सर्दै आएर नुआ पनि एउटा पापी नै प्राणी थियो जल प्रलय पछि उ चाहिँ त्यसपछिको नयाँ संसार भनौ जहाँ अरु मान्छे थिएन उसको परिवार बाहेक निस्केर आएको छ बसोबास गर्न थालेको छ खेतीपाती गर्न थालेको छ अनि 20 पदमा पढ्छौ अनि नुआ खेती गर्ने हुन थाले अनि तिनले एउटा दाख बारी लगाए अनि तिनले दाख मध्येबाट पिए र मत्त भए अनि आफ्नो पाल भित्र तिनले आफूलाई नाङ्गा तुल्याए बाइबलमा दाख मध्य अथवा दाख रस भन्दाखेरि चाहिँ त्यो चाहिँ अंगुरको रस हुन पनि सक्छ हिब्रूमा एउटा मात्र शब्द छ आइन अनि त्यो शब्दको माने चाहिँ मात लाग्ने रक्सी पनि हुन सक्छ सन्दर्भले त्यो थाहा हुन्छ अनि हाम्रो अनुवादकहरूले त्यो सन्दर्भ हेरेर चाहिँ कि दाख रस कि दाख मध्य भने छन् कति ठाउँमा चाहिँ फेरि अलि उल्टो पाल्टो पनि भएको छ है तर हिब्रूमा चाहिँ एउटै मात्र शब्द हो है यहाँ चाहिँ हामीलाई स्पष्ट थाहा छ यो चाहिँ रक्सीयुक्त पेय पदार्थ बनाएछ त्यो प्राकृतिक रूपमा बन्ने चिज होइन त्यो किमिकरण गरेर बनाउनै पर्छ अनि नुआ चाहिँ यो मात लाग्ने चिज पिउँछन् किन पिए हामीलाई थाहा छैन विभिन्न अनुमान लाउँछन् मान्छेहरू है संसारमा अब थोरै जना हामी भएर निराश भई अत्याधिक बाइबलले त्यो भन्दैन जस उसले चाहिँ गर्नु नहुने काम गर्छ अनि त्यसैले नुह जस्तो एउटा विश्वासी पनि ऊ पनि पापी नै थियो बाइबलमा मानिसको पाप जस्ताको तस्तै देखाइएको छ लुकाइएको छैन त्यसपछि नुहको परिवार वृद्धि हुँदै गयो छोरा नाति पनाति इत्यादि अनि उनीहरूको हृदय पनि आफ्नो बुवा आदमको जस्तो थिए अनि उनीहरू हामीले एउटा कुरा भन्नु विशेष हामी मानिसको विफलता यहाँ हुनुपर्ने है अनि उत्पत्ति आठको चार पदमा चाहिँ अब नुआको जसले बनाएको जहाज रोकिएको ठाउँको नाम पनि उल्लेख छ अनि सातौं महिनामा त्यस महिनाको सत्रौं दिनमा आरारात पहाडहरूमाथि जहाज अडियो टर्कीमा पर्छ यो हिउँले ढाकिरहने लगभग 10,000-9,000 निकै अग्लो पहाड त्यहाँ सितिमिति मानिसलाई जान दिँदैन त्यहाँको सरकारले मुस्लिम राष्ट्र हो अनि धेरैजना त जान मन छ त्यहाँ त्यो जहाज भेट्टाउनलाई है 11 को अब दुई पदमा पढाउनुहोस् त पति 11 को दुई पदमा जहाजबाट निस्केकाहरू अब उनीहरूको परिवार वृद्धि हुन थाल्छ 8 जनाबाट थुप्रै थुप्रै हुन थाल्छ अनि उनीहरू कहाँ आएर चाहिँ ठुलो मैदान भेट्टाउँछ दुईटा नदीको बिचमा युफ्रेटिस र टाइग्रिस दुईटा नदीको बिचमा एउटा ठाउँ भेट्टाउँछ उनीहरू चाहिँ यहाँ लेखेको छ 11:2 एक पद पनि पढौँ अनि सारा संसारमा एउटै भाषा र एउटै बोली थियो अनि यस्तो भयो पूर्वबाट यात्रा गर्दै जाँदा तिनीहरूले सिनार देशमा एउटा मैदान भेट्टाए अनि तिनीहरू त्यहीँ बसे यो मैदान भन्दाखेरि चाहिँ सानो हाम्रो इन्द्रायणी चौर जस्तो नसम्झनुहोस् अवश्य नै है यो चाहिँ विशाल 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 यसमा चाहिँ पुरै इराक देश नै पर्छ है अनि अरू भूभागहरू पनि ओगटेको छ आलमा चाहिँ तिनै ठुलो ठाउँ हामी नेपाल पहाडी मुलुकमा बस्नेहरूलाई चाहिँ त्यो छक्कै पर्छौँ होला देखे भने है भन्दा यहाँ डाँडा काँडा बस्ने त तराई जाँदा त छक्क पर्नुहुन्छ तपाईँहरू ओहो कत्रो ठुलो, केही नै होइन त्यो त। यो सिनार यति ठुलो ठाउँमा चाहिँ उनीहरू चाहिँ बसोबास, तर एउटै ठाउँमा बस्छ। अनि उनीहरूले के भन्न थाल्छन्, हेर्नुहोस् तिन पदमा, अनि तिनीहरूले एक अर्कालाई भने, आओ हामी इँटा बनाऊ र राम्ररी पोलाउँ। अनि तिनीहरूसँग ढुङ्गाका निम्ति इँटा थियो अनि मसलाका निम्ति अलकत्रा थियो। उनीहरू केही निर्माण गर्न चाहन्छन् तर त्यहाँ ढुङ्गा छैन, त्यहाँ चाहिँ प्रशस्त राम्रो माटो छ अनि अलकत्रा पनि भेटिया छ। अनि उनीहरूले चाहिँ त्यत्तिकै सन के अरे घाममा सुकाएर इँटालाई चाहिँ कडा गराउनु भन्दा त्योभन्दा पनि बलियो ढुङ्गा जस्तै बनाउन चाहिँ पोल्छन् उनीहरू। चार पद, अनि तिनीहरूले भने, आओ हामी आफ्ना निम्ति एउटा सहर र टुप्पा चाहिँ आकाशसम्म पुग्ने एउटा धरहरा बनाऊ र आफ्ना निम्ति एउटा नाम कमाऊ, नत्र हामी सारा पृथ्वीको सतहमाथि तितर बितर हुनेछौँ। एउटै भाषा थियो उनीहरूको, एउटै भाषाले चाहिँ हामीलाई नजिक ल्याउँछ। हामी यो कथामा चाहिँ तामाङ, गुरुङ, मगर होइन अरू के भाषाहरू छन्, हामी नेवारी, अरू के भाषा छ, नेपाली, अङ्ग्रेजी कता गयो क्या, अनि यदि हामीलाई अर्को नेपाली भाषा थाहा नभएको भए, आफ्नो आफ्नो भाषामा त थाहा भएको भए, अनि कुनै कसरी हो हामी यहाँ आइपुगेको भए, है एकछिनपछि चाहिँ हामी आफ्नो आफ्नो भाषा कुना कुनातिर गएर चाहिँ कुरा गर्छौँ, गुरुङहरू यहाँ आउँथे, तामाङहरू उता, नेपालीतिर, किनभने अर्काको भाषा अब कुरै गर्न छैन होइन, जो जोसँग बुझिन्छ उसँग नै कुरा गरिन्छ, अर्काको त सङ्कल्प लाग्छ किन हेरेर उसले मलाई यसरी होइन के भन्दैछ हाम्रो बारेमा। सुरुमा चाहिँ एउटै भाषा थियो, विभिन्न भाषाले चाहिँ विभाजन ल्याउँछ। सुरुमा उनीहरू एकजुट थिए अनि उनीहरूले चाहिँ एउटा विशाल निर्माण परियोजना थालेको छ, अनि यो योजनामा नेतृत्व गर्ने चाहिँ त्यहाँ थियो भनेको छ निम्रोद, है दश अध्याय इत्यादिमा हामी त्यसमा पढ्छौँ। जे होस् उनीहरू चाहिँ उनीहरूले एकदम अल्गो तरेर बनाउँदैछन्, अनि उनीहरूले किन यो बनाउँदैछन् है, उनीहरूलाई त परमेश्वरले के भन्नुभएको थियो भने नौको एकमा भन्नुभएको थियो, परमेश्वरले नुह र तिनका छोराहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै सङ्ख्यामा बढ्दै जाओ, पृथ्वीलाई भरिदेऊ, तिमीहरू फल्दै फुल्दै र सङ्ख्यामा बढ्दै जाओ, पृथ्वीलाई प्रशस्त गरी भरिदेऊ र यसमा सङ्ख्यामा बढ्दै जाओ। तर उनीहरूले त के भन्छन्, आओ हामी आफ्ना निम्ति एउटा सहर र टुप्पा चाहिँ आकाशसम्म पुग्ने एउटा धरहरा बनाऊ र आफ्ना निम्ति एउटा नाम कमाऊ, नत्र हामी सारा पृथ्वीको सतहमाथि तितर बितर हुनेछौँ। उनीहरू चाहिँ आफ्नो निम्ति गर्दैछ, तिन एउटा दुई पटक यहाँ उल्लेख छ होइन, उनीहरू चाहिँ परमेश्वरलाई छुट्टै बाहिर राखेर एउटा यस्तो समाज खडा गर्न चाहिरहेछन् जसमा हामीलाई परमेश्वर नै चाहिँदैन। अनि यो काम चाहिँ वास्तवमा विद्रोह पनि थियो, एक चाहिँ घमण्ड थियो आफ्नो नामको निम्ति भनेछ, तर अर्कोतिर चाहिँ यो विद्रोह पनि थियो, परमेश्वरले जे भन्नुभएको थियो त्यो हामी गर्न चाहँदैनौँ, हामी छरिएर जान चाहँदैनौँ, एउटै ठाउँमा बस्ने हामी। अनि त्यसैले यो विद्रोह थियो, अनि जब जुन बेला मान्छेले परमेश्वरलाई चाहिँ अलग गर्छ, ऊ परमेश्वर विहीन हुन्छ, उसले चाहिँ परमेश्वर सट्टामा केही न केहीलाई चाहिँ राख्नै पर्ने हुन्छ, किनभने मान्छे चाहिँ ऊ चाहिँ उसले कोही न कोहीलाई मान्नै पर्छ, त्यसरी बनाएको छ। अनि हामीले पछि देख्छौँ, अनि अलिकति यहाँ कुरा गरिहालौँ, यहाँ चाहिँ वास्तवमा उनीहरूले चाहिँ परमेश्वरको सट्टामा आफ्नै धर्म, आफ्नै मूर्तिहरू, मूर्ति पूजा सुरु भएको नि यहाँ, त्यसको प्रमाणले एकछिनपछि विभिन्न तरिकाले देख्छौँ। त्यसैले यहाँ चाहिँ एकदमै भयङ्कर ठुलो विद्रोह सुरु भयो, अनि उनीहरूले बनाउन थाले, अनि उनीहरू लाई चाहिँ परमेश्वरले अब न्याय गर्नु पर्यो. उत्पत्ति 11:6 हामी पढ्छौँ. अनि परमप्रभुले भन्नुभयो, हेर मानिसहरू एक भएका छन् र तिनीहरू सबैको एक भाषा छ, अनि यो काम गर्न तिनीहरूले सुरु गरिरहेछन्, अनि अब तिनीहरूले गर्नलाई जे कल्पना गरेका छन् सो तिनीहरूबाट नभई छोडिने छैन. पापी स्वभावका मानिसहरू एकजुट हुँदाखेरि चाहिँ कहिले पनि राम्रो हुँदैन. उनीहरूको योजना विरोधी खालको हुन्छ. अनि परमेश्वरले यदि त्यहाँ ब्रेक लाउनु भएन भने उनीहरू चाहिँ चिप्लेको चिप्ले हुन्छ. पापमा, नाशमा, भ्रष्टतामा, अधर्ममा उनीहरू डुबेको डुबे, झन्झन गिरेको गिरे हुन्छन्. जल प्रलय पनि त्यसैले ल्याउनु परेको हो. यति दुष्टता भएको थियो. एकजना मान्छे मात्र बाँकी छ परमेश्वरमा विश्वास गर्ने. एकजना हनोक उठाइसक्नु भयो. अब परमेश्वरले चाहिँ एउटा नयाँ सुरुवात गर्न चाहिँ जल प्रलयले ल्याउनु, त्यहाँ चाहिँ ब्रेक लाउनु भयो यो मानव जाति पुरै डुब्नबाट. अब फेरि त्यही हुँदैछ है. जल प्रलयपछि फेरि विद्रोह, दुष्टता, घमण्ड. अनि परमेश्वरले चाहिँ अब जल प्रलय त होइन ल्याउँदैन भन्नुभएको छ, अब अर्कै किसिमको ब्रेक लाउनुहुन्छ. किनभने उहाँले भन्नुहुन्छ, यदि रोक लगाइएन भने उनीहरूले गर्ने दुष्टताको सीमाना छैन. रोकटोक लगाउनै पर्छ दुष्टतालाई. अर्थात् पुरै पापलाई उहाँले स्वाट्टै काट्ने पनि होइन, त्यो गर्ने भने त सबैलाई नाश गर्नु पर्यो है. तर उहाँले चाहिँ खालि सुस्त गराउने, चार नम्बर गियरमा दौडिरहेको थियो भने अब अलिकति एक नम्बरमा झारिदिने त्यसलाई भने होइन, सुस्त गति. विचार गर्नुहोस् है, हामीलाई हाम्रो जीवनमा पनि रोकटोक लगाउने व्यक्तिहरू चाहिँदो रहेछ. पहिला त बुवा आमा दिनुहुन्छ परमेश्वरले हामीलाई रोकटोक लगाउने. हामीलाई चाहिन्छ. बुवा नभएको, बुवा आमा नभएको के हुन्थ्यो होला हाम्रो हालत है. हाम्रो शिक्षकहरू, शिक्षिकाहरू नभएको भए हामीलाई रोकटोक लगाउने नभएको भए, प्रहरी नभएको भए त्यो हामी राम्रोसँग बुझ्न सक्छौँ यस्तोमा, एकदम नराम्रो हुने थियो. मलाई खालि त्यही याद आउँछ, म शङ्कुमलमा थिएँ अनि त्यो दिन चाहिँ एकदम अराजकता मचिरहेको थियो काठमाडौँमा. कुन चाहिँ इन्डियाको हिरो हो कि के हो विरोधमा केही बोल्यो, बोलेछ कसले हो है नेपालमा हो कि के हो, औ कि उसले नेपालको विरोधमा बोल्यो क्या अरे होइन, ऋतिक काण्ड होइन. अनि नेपालीहरू चाहिँ आगोले उनीहरू रिज भएर उनीहरू चाहिँ सडकमा उत्रिएको थिए. अनि त्यो बेलामा चाहिँ सरकार प्रहरीहरू त निरीह जस्तो थिए, तोडफोड. अनि पुलिस, अनि त्यसपछि दिनदहाडै उनीहरूले चाहिँ पसलहरूबाट चोर्ने, सामान लाने है, कसैले कम्प्युटर बोकेर दौडिरहेछ है, के बोकेर दौडिरहेछ दिउँसै है. त्यसैले रोकटोक लगाउने भएन भने चाहिँ यो त बस्न नसक्ने ठाउँ हुन्छ है. त्यसैले मानव शासन चाहिँ परमेश्वरले दिनुभयो, तर मानव शासन यहाँ चाहिँ छिट्टै नै एकदम उनीहरू त आफ्नै शासन है, परमेश्वरलाई आउट गरेर हामी चाहिँ उनीहरू त परमेश्वरको अधीनमा बसेर गर्नु पर्थ्यो है. उनीहरू चाहिँ आफ्नै गर्न खोजिरहेछ. अनि खासमा छ नि, फेरि अब त्यतैतिर गइरहेछ. जसरी एक त्यो बेलामा थिए, अब फेरि त्यही एकजुट हुनेतिर गइरहेछ पुरै संसार. अनि एउटा शासक ख्रिस्ट विरोधी आउनेछ, अनि उसले चाहिँ सारा संसारलाई उसलाई नै पुज्नुपर्छ भनेर चाहिँ शैतानले उसलाई अधिकार दिन्छ. उहीले ब्रेक लगाएको, अब चाहिँ अब छोड्ने बेला आयो होला. झन्डै झन्डै हामी आउँदैछौँ त्यसको नजिक. यो रोकटोक लगाउने कुरो चाहिँ के हो भने, एउटा डरलाग्दो कुकुरलाई चाहिँ सिक्री लगाए जस्तो हो है. त्यो सिक्री राम्रो कुरा हो वास्तवमा, किनभने उसलाई बाँधेर राखेन भने उसले त मलाई टोक्न सक्छ है, अनि अथवा उसलाई आफैलाई चोट लाग्न सक्छ कहाँ कहाँ दौडेर. त्यसैले परमेश्वरले हामीलाई पाप गर्नदेखि रोक्न पनि विभिन्न थोकहरू राख्नुभएको छ संसारमा. परमेश्वरले चाहिँ के गर्नुभयो त्यो उनीहरूलाई रोक लगाउनलाई, त्यो धरारा अब कहाँ माथि पुगिसक्यो. उत्पत्ति 11:7 लेखेको छ, परमेश्वरले यसरी भन्नुभयो, आओ हामी तल जाउँ र त्यहाँ तिनीहरूका भाषा खलबल पारिदिउँ र तिनीहरूले एक अर्काको बोली नबुझुन्. अनि परमेश्वरले एक्कासी है एक्कासी नै त्यहाँ भाषाहरू उत्पन्न गरिदिनु भयो. उहाँलाई केही पनि गाह्रो छैन. आदमलाई सृष्टि गरिँदाखेरि नै ऊ बोल्न सक्थ्यो. उसलाई भाषा चाहिँ परमेश्वरको वरदान हो. विकासवादी बिस्तारै विकास भएको चिज है. जसरी मान्छे भन्छन् पहिला चाहिँ मान्छे चाहिँ गगा गुगु अला गुगु गरेर बस्थ्यो अरे पहिला, अनि पछि चाहिँ शब्दहरूले बनाउन थाल्यो अरे. कहाँ हुनुहुन्थ्यो? परमेश्वरले हामीलाई उहाँको स्वरूपमा बनाउनु भएको, उहाँसित सङ्गति गर्न. अनि त्यसैले यहाँ चाहिँ एक्कासी अरू भाषाहरू उब्जिया छन् है. अनि फलस्वरूप के भयो है? उत्पत्ति 11:8-9 पढ्छौँ. यसरी परमप्रभुले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीको सतहभरि तित्तर बितर पारिदिनु भयो र तिनीहरूले त्यो सहर बनाउन छोडे. यसै कारण त्यसको नाम बाबेल राखियो, किनभने त्यहाँ परमप्रभुले सारा संसारको भाषा खलबल पार्नुभयो अनि त्यहाँबाट परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीको सतहभरि तित्तर बितर पारिदिनु भयो. परमेश्वरसँग जहिले पनि उपाय छ हाम्रै भलाइको लागि. मानिस खराब मानिस एकजुट भएर चाहिँ खराबको सिमाना नहुने गरिकन उनीहरू आफैलाई नाश गर्ने दिशातिर गइरहँदा परमेश्वरले रोक लगाउनु भयो. त्यो मान्छेलाई पनि थाहा छ त्यो सिद्धान्त. त्यसैले त मैले सुने हो, मेरो एकजना साथीले मेरो छोरीको बिहा छ भन्ने थियो, मेरो स्कुलदेखिको साथी. तर खै अब सरकारले त खै 50 जनाभन्दा बढी जन्ती जानु हुँदैन र के भन्ने नियम थियो अरे नि है. कहिले तपाईँले सुन्नुभयो कि सुन्नु भएन? त्यो किन गरेको थियो? धेरैजना मान्छे भयो भने त्यहाँ चाहिँ विद्रोह मच्याउन सक्छ, समय परिस्थिति संवेदनशील छ भनेर उनीहरू चाहिँ सतर्कता अप्नाएको, मानिसको विद्रोही स्वभाव जानेर. संसारमा 81 यत्रो भाषाहरू आए. आज कतिवटा छन् भाषाहरू संसारमा? मान्छेहरूले भाषा गर्न पनि गाह्रो भएको छ, किनभने सन् 1911 भनेको लगभग 100 वर्ष अगाडि इन्साइक्लोपिडिया ब्रिटानिका उनीहरूले चाहिँ आफ्नो तथ्याङ्कमा चाहिँ संसारमा लगभग 1000 वटा भाषा थिए भन्थे. तर हरेक साल नै त्यो सङ्ख्या चाहिँ बढ्दै जान्थ्यो. हुन त भाषा नयाँ नयाँ निस्किरहेको होइन, तर थाहै थिएन. अहिलेसम्म पनि दक्षिण अमेरिकाको एमाजोनको एकदम घना जङ्गलहरूको भित्र भएको बस्तीहरू को बस्छन् के भाषा बोल्छन् थाहा पनि छैन. त्यहाँ छिर्न पनि गाह्रो छ. एक चाहिँ त्यहाँ छिर्न खोज्यो भने मारिदिन्छ त्यहाँको मान्छेहरूले, सायद खाइदिन्छ पनि होला है. अनि त्यसैले कतिजना प्लेनहरूमा तल हेर्ने गरेका छन्, फोटो खिच्ने गरेका छन्, इन्टरनेटमा राख्ने गरेका छन् है. अनि अरू ठाउँहरू पनि छन् त्यस्ता. तर प्रयास नै भइरहेको छ. 2009 सालमा भनेको 4 वर्ष अगाडि चाहिँ एउटा संस्थाले हिसाब गरे अनुसार चाहिँ के थाहा पाएछ भने बाइबललाई अनुवाद कतिवटा भाषामा गरिएछ उनीहरूले गर्दाखेरि. पुरै बाइबल अथवा बाइबलको केही खण्ड मात्र भए पनि, जस्तै योन्नाको सुसमाचार मात्र भए पनि अनुवाद कतिवटा गरेको छ भन्दाखेरि 4 वर्ष अगाडि चाहिँ यसको सङ्ख्या पुगेको थियो 2508. त्यो चाहिँ अहिले बढिसकेको हुनुपर्छ, 2508. अनि संसारभरि कतिवटा भाषा छ? यही संस्था सिल इन्टरनेसनल भन्छ, उनीहरूले चाहिँ एथ्नोलोग भन्ने एउटा चाहिँ प्रकाशन छ, त्यसमा उल्लेख भए अनुसार चाहिँ संसारमा भाषा 6909 भेटाएका छन्. थुप्रै भाषा. तपाईँलाई थाहा छ नेपालमा कतिवटा भाषा गर्ने छन्? उनीहरूको अनुसार 123. दुईवटा चाहिँ लोप भइसके, 121 चाहिँ जीवित छन् भन्छन् उनीहरू. परमेश्वरले जुन आश्चर्य काम गर्नुभयो त्यो बाबेल धरारामा, भाषाहरू खलबल पारिदिएर मानिसहरूलाई तितर बितर पारिदिनु भयो. अनि त्यहाँबाट नै राष्ट्रहरूको सुरुवात भयो. बाइबलमा चाहिँ राष्ट्रहरूलाई जाति भन्ने शब्दले जनाइएको छ. अनि जाति भन्ने शब्दको माने चाहिँ भाषी भन्ने आउँछ, फरक फरक भाषा बोल्ने समूहहरू. अनि उनीहरू उनीहरू चाहिँ एक आपसबाट छुट्टिएर अब संसारभरि फैलिए, अनि जहाँ जहाँ गए उनीहरूले बाबेलमा जे मूर्ति पूजा सुरु गरेका थिए नि त्यही मूर्ति पूजा संसारभरि फैलियो। अब एउटा कुरा विचार गरौँ है, यो फरक फरक राष्ट्र जुन परमेश्वरले गराइदिनु भयो, फरक फरक सिमाना तोकिदिनु भयो भनेको छ प्रेरित 17 अध्याय इत्यादि, यो चाहिँ हामी मानव जातिको लागि चाहिँ सुरक्षा, किनभने यसले चाहिँ विभिन्न समूहको शक्तिहरूको सन्तुलन ल्याउँछ। यदि एउटै राष्ट्रमा सम्पूर्ण संसार हुने हो भने एउटै प्रमुख हुने भयो, अनि त्यो एउटै प्रमुख चाहिँ दुष्ट हुने चाहिँ सम्भावना एकदम धेरै छ, अनि सारा त्यो एउटै संसारलाई चाहिँ ठुलो नोक्सानी हुन्छ। उसले बनाएको नियमहरू, उसले चलाएको हुकुमले, त्यसैले परमेश्वरले चाहिँ अलग अलग गरिदिनु भयो। त्यसैले अब जुन शैतानले उहिलेदेखि चाहिरहेको उसलाई मानिसले पुजोस्, ऊ नै होइन परमेश्वरले पाउने आराधना उसले चाहेको छ है, यसैया 14 फिजिकल 28 है, अनि त्यो हासिल गर्नलाई चाहिँ ब्रेक लाग्यो, किनभने अब मान्छेहरू तितर भित्र भएको छ, तर त्यही दिशातिर ऊ गइरहेछ। अनि प्रकाशको 13 अध्यायमा पुगेर हाम्रो पछिको अध्ययनमा आउँछ, त्यहाँ पुगेर चाहिँ उसले छोटो समयको लागि चाहिँ सारा संसारले पुज्नेछ। कतिजनाले चाहिँ आफ्नो ज्यान दिनेछ हामी पुज्दैन भनेर, विश्वासीहरू हुन् तिनीहरू चाहिँ सङ्कष्टकालको। अनि त्यसैले बाबेलको इन्साफले के भयो भने भाषाहरूको र जातिहरूको राष्ट्रहरूको भाषीहरूको उत्पन्न भयो। अनि स्कुलमा पढिरहनु भएको छ कतिजना भाइ बहिनीहरू, तपाईँले पढ्ने धेरै विषय चाहिँ यही बाबेलको कारण हो, किन यो विषय पढ्नु पर्ला होला भने बाबेललाई सम्झनुहोस्। जस्तै कि अङ्ग्रेजी पढ्नु पर्यो, नेपाली पढ्नु पर्यो, भूगोल पढ्नु पर्यो, अलिअलि राजनीति पनि पढ्नुपर्छ होला, इतिहास पढ्नु पर्यो होइन त। किन मिसनरीहरू चाहिन्छन् सुसमाचार प्रचारकहरू, किनभने फरक फरक भाषामा चाहिँ सबै जातिहरू बाँडिएका छन्, उनीहरूलाई सुसमाचार सुनाऊ भन्नुभएको छ, हरेक प्राणीलाई उसको भाषा सिक्नु पर्यो, उसलाई सुनाउनु पर्यो। त्यसैले ती वर्ष लगाएर भाषा सिकेर आफ्नो जीवन दिएर मानिसहरू प्रभुको वचन सुनाइरहेका छन्। एडोनिराम जक्सन अमेरिकाबाट गएको पहिलो मिसनरी, लगभग 25 वर्षको उमेरमा जवान, भर्खर बिहा भएको थियो, नानीहरू जन्मेको थिएनन्, जहाज चढेर इन्डिया आए, त्यहाँबाट बर्मा गए, बर्मा गएर बर्मिज भाषा सिके, 6 वर्षसम्म उसले चाहिँ भाषा झन्झन राम्रो सिक्दै अनुवाद गर्दै प्रचार गर्दै जाँदाखेरि एकजनाले पनि विश्वास गरेन। 6 वर्षमा एकजना सोध्न आयो के हो भनेर, उसले प्रचार गरि नै रह्यो, एकजनाले विश्वास गरे, दुईजनाले गर्दै गर्दै उनीहरूले त्यसपछि पुरै बाइबल अनुवाद गरेर भ्याए। अब बाइबल बुझ्नलाई शब्दकोश पनि उनीहरूले तयार गरे उसको आफ्नै जीवनकालमा एडोनिराम जक्सनले, अनि 60 वर्ष पनि नपुग्दै उसको मृत्यु भयो। अनि बर्मामा चाहिँ संयुक्त मण्डलीहरू सुरु भइसक्यो। त्यसैले यसरी परमेश्वरले चाहिँ भाषाहरू खलबल गरे पनि परमेश्वरले चाहिँ यो अनुग्रहको युगमा एकदम निस्वार्थ भएर परमेश्वरको जनहरूले उहाँको अनुग्रह पूर्ण काम चाहिँ सुसमाचार सुनाएर गरिरहेको प्रमाण चाहिँ जता पनि छ। हाम्रै नेपाली बाइबलको अनुवाद यी बाइबल के अरे बाबेलबाट आएको भएको घटनाको एउटा प्रतिफल हो। पेन्टेकोस्टको दिन सम्झ्यो भने पनि त्यहाँ विभिन्न भाषीहरू थिए, परमेश्वरले कहिले नसिकेको भाषा उनीहरूलाई बोल्ने सक्ने तुल्याउनु भयो। अनि थुप्रै छन् हामीलाई सम्झना गराउने कुरा बाबेलको। अनि भाषाले चाहिँ संसारलाई चाहिँ अलिकति छुट्याइदियो, संसारलाई सुरक्षा पनि भयो, तर फेरि संसार अब सानो हुँदैछ, झन्झन सानो, अनि एकदम एकजुट हुनतिर गइरहेछ। हाम्रो समयमा त एकदमै है संसार माध्यमले चाहिँ एकदम संसारलाई सानो बनाएछ, यातायातको साधनहरूले संसारले एकदम सानो बनाएको छ. एडोनिराम जक्सनलाई महिनो लाग्यो इन्डिया आउनलाई, 2-3 महिना. अब 1-1.5 दिन, 2 दिनमा पुग्न सकिन्छ. यसबाट के देख्छ भने अब फेरि चाहिँ एकजुट हुने समय आउँदैछ, खराब एकजुट क्या, जुन चाहिँ ब्रेक लागेको थियो. अनि त्योको भविष्यवाणी चाहिँ प्रशस्त दिया छ भाइमा. तर सारा संसार चाहिँ असल शासकको अधीनमा भयो भने त एकदम राम्रो हुन्छ हो. अनि हजार वर्ष राज्य चाहिँ त्यसकै बारेमा हो. यसैया 33:22 लेखेको छ, किनभने परमप्रभु हाम्रा न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रा व्यवस्थापक हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ, उहाँले नै हामीलाई बचाउनुहुनेछ. यो पदमा चाहिँ प्रभु येशू ख्रीष्टलाई जनाएको हो. उहाँ चाहिँ तीन पक्षमा चाहिँ बयान गरिएको छ, एक न्यायकर्ता, दोस्रो व्यवस्थापक, तेस्रो चाहिँ राजा. कुनै पनि संसारको शासनलाई हेऱ्यो भने तिनवटा हाँगा हुन्छ, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका. हाम्रो देशमा पनि त्यही नै छ. न्यायपालिकाले नियमहरू बनाउँछ, के अरे व्यवस्थापिकाले नियमहरू बनाउँछ, न्यायपालिकाले चाहिँ नियम भङ्ग गर्नेलाई चाहिँ न्याय गर्छ, त्यसलाई चाहिँ सुरक्षा गर्छ त्यो नियमहरूलाई. अनि कार्यपालिकामा चाहिँ त्यहाँ चाहिँ त्यो उनीहरूलाई चाहिँ अधिकार छ, जसले त्यो नियमअनुसार चल्दैन उसलाई चाहिँ कारवाही गर्न. अनि एक दिन चाहिँ प्रभु येशु नै यो तिनटै हाँगा चाहिँ उहाँले सम्हाल्नुहुनेछ. त्यो चाहिँ अति नै राम्रो हुनेछ, धार्मिकताको राज्य. तर अहिले चाहिँ हामीले नै उहाँलाई हाम्रो न्यायकर्ता, हाम्रो व्यवस्थापक र राजा हुन दिनुपर्छ. अहिले चाहिँ हाम्रो हृदयमा तपाईँले दिनुभएको छ कि छैन, आफ्नै नियम बनाउँदै हुनुहुन्छ कि प्रभु म चाहिँ तपाईँको अधीनमा आउँछु, यो निर्णय गर्ने हो. हामी चाहिँ विद्रोहबाट, त्यो बाबेलको विद्रोहबाट चाहिँ फर्केर चाहिँ हामी येशू ख्रीष्टको अधीनमा आऊ. त्यसलाई पश्चाताप हुन्छ, उहाँमा विश्वास गर, हाम्रो लागि मरिदिनु भयो भनेर भरोसा गर, मुक्तिको लागि उहाँ अति नै अनुग्रहकारी हुनुहुन्छ, तपाईँलाई बचाउन चाहनुहुन्छ. आज हाम्रो जिम्मेवारी के हो त यसो विचार गरौँ. एक चाहिँ हामीले आफ्नो शासकका लागि प्रार्थना गर्नुपर्छ. यो कहाँ लेखेको छ? 1 तिमोथी 2:1-2. यसकारण म यो अर्थी दिन्छु, सबैभन्दा पहिले बिन्ती, प्रार्थना, निवेदन र धन्यवादहरू सबै मानिसहरूका निम्ति चढाइन्, सारा भक्ति र इमान्दारीमा शान्ति र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र सबै उच्च अधिकारीहरूको निम्ति यो प्रार्थनाहरू चढाइन् भनेछ. त्यसैले हामीले चाहिँ प्रार्थना गर्नुपर्छ, हाम्रो प्रहरीको लागि, हाम्रो सेनाको लागि, हाम्रो वडा, जिल्ला, सबको लागि. हामीले जति गर्नुपर्ने गरेका छन् हामीले गर्न चाहिँ हामीले पर्छ. हामीलाई यो पाठले यो सम्झाइरहेछ, हरेकचोटि हामी जुट्दा यो गर्ने क्रम सम्झेर, किनभने हामीलाई अहिले यसरी जुट्न पाउनु चाहिँ यो देशमा भएको नियमको कारणले हो. नियम बद्लियोस् त, अब बनाउँदैछ नियम बनाउँछ, हामी यसरी जुट्न कठिन पर्छ. हामीले मूल्य चुकाउनु पर्छ, नामधारीहरू आउन छोड्छन्, त्यो चाहिँ राम्रै हुन्छ. आज हाम्रो जिम्मेवारी के हो? सक्दो राम्रो नागरिक बन्नुहोस् है. अनि हामी स्वर्गको नागरिक हौ, तर हामी नेपाल अधिराज्यको नागरिक पनि हौ. हामीले यहाँको कानुन पालन गर्नुपर्छ, अनि परमेश्वरको इच्छा नै यही हो, हामी अधिकारीको अधीनमा रहनुपर्छ. तर यदि सरकारले चाहिँ हामीलाई यस्तो आज्ञा दिन्छ कि जुन बाइबललाई नै काट्ने आज्ञा दिन्छ भने चाहिँ के गर्ने नि हामी? हामीले नमान्ने. प्रेरित 5:29 तब पत्रुस र अरू प्रेरितहरूले जवाफ दिँदै भने, हामीले मानिसहरूको भन्दा परमेश्वरकै आज्ञा पालन गर्नुपर्छ. बाइबल नपढ भन्यो भने चाहिँ हामी बाइबल पढ्छौँ, प्रार्थना नगर भन्यो भने पढ्छौँ, जस्तो कि के अरे गर्छौँ, जस्तो कि दानियललाई प्रार्थना नगर भनेको थियो, अनि त्यस बेला हस्ताक्षर गरियो है, प्रार्थना 30 दिन कसैलाई गर्न नपाउने रे भनेर नियम जब बनायो, दानियललाई नै पक्रनलाई थियो चाहिँ भन्ने कुरा जब दानियलले थाहा पाए, तब उनी यरुसलेम भागेर गए. होइन, बाइबलमा त्यस्तो लेखेछ, उनी चाहिँ जहाँ प्रार्थना गर्न जान्थिन् आफ्नो घरभित्र गए, अनि उनका झ्यालहरू यरुसलेमतिर खुला रहेका उनको कौशी कोठामा उनले दिनमा 3 पल्ट आफ्ना घुँडा टेके र पहिलेदेखि गरे झैँ आफ्ना परमेश्वरको सामु प्रार्थना गरेर धन्यवाद चढाए। उसको नित्य परमेश्वरसितको सम्बन्धमा केही पनि फरक ल्याएन, त्यो नियम आए पनि सिंहको खोरमा फालिदियो उसलाई, तर परमेश्वरले सिंहको मुख बन्द गरिदिनु भयो। अब परमेश्वरले हामीलाई भन्नुभएको छ अर्को आज्ञा, सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर। अनि मानव नयाँ नियम आएर चाहिँ देशमा भन्छ नगर भन्यो भने अब के गर्ने? प्रेरितहरूले जस्तो गर्नुपर्छ, तिमीहरूले यस नाममा शिक्षा नदिनु भनी के हामीले तिमीहरूलाई कडासँग हुकुम दिएन र? सन्हेद्रिनले भनेको थियो फरिसी इत्यादिहरूले, अनि प्रेरितहरूलाई चाहिँ धम्की दिइरहेको थियो। तर उनीहरूले के जवाब दिए? तब पत्रुस र अरू प्रेरितहरूले जवाब दिँदै भने हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। अनि हाम्रो जिम्मेवारी चाहिँ अर्को, जस्तो सुकै मूल्य चुकाउनु परे तापनि ख्रिस्टको आज्ञा पालन गर्नुहोस् हो। मूल्य चुकाउनु पर्ने हुनसक्छ, तपाईँले प्रभु येशूमा विश्वास गर्दाखेरि पनि तपाईँलाई समाजले चाहिँ अब तिमीलाई हामी निकाल्छौँ, अब तिम्रो पानी चल्दैन, अब हामी तिम्रो खेतबारीमा आउँदैन भन्छन्। अनि तपाईँ उनीहरूको डर मान्ने कि परमेश्वरको? को चाहिँ ठुलो हो? को हाम्रो लागि मरिदिनु भयो? कसले हाम्रो अन्तिम न्याय गर्नेछ? कसले हाम्रो प्राणलाई चाहिँ नरकमा फ्याँक्न सक्नुहुन्छ? मान्छेले त सक्दैन। प्रभु येशूले भन्नुभयो धार्मिकताका निम्ति सताइनेहरू धन्य हुन् किनभने स्वर्गको राज्य उनीहरूकै हो। तिमीहरू धन्य हौ जब मानिसहरूले मेरो कारणले तिमीहरूलाई निन्दा गर्नेछन्, सताउनेछन् र झुट बोली बोली तिमीहरूका विरोधमा हर प्रकारको खराब कुरा गर्नेछन्। Matthew 5:10-12। रमाओ र अत्यन्तै खुसी हौ किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ, किनभने यसरी नै तिमीहरूले तिमीहरूभन्दा पहिलेका भविष्यवक्ताहरूलाई सताएका थिए। हामीले चाहिँ असल कुराको लागि दुःख भोग्नु पर्यो भने हामी चाहिँ दुखित हुनु पर्दैन। हामी चाहिँ परमेश्वरको इच्छा यस्तै छ भने खराबी गर्न नभन्दा, जस्तो कि उहाँलाई इन्कार गर्नु, सृष्टिकर्तालाई नै हामी चाहिँ उहाँको निम्ति लजाउनु, सुसमाचारदेखि लजाउनु भन्दा, हामी मानिससँग डर मान्नु भन्दा चाहिँ असल काम गर्नमा दुःख भोग्नु नै उत्तम हो। 1 पत्रुस 3:17 हाम्रो जिम्मेवारी चाहिँ स्पष्ट छ। मानव शासनको प्रबन्ध चाहिँ त्यसरी बाबेल धरारमा भाषाहरू आश्चर्यकर्मले उहाँले सृजना गर्नुभएकन उनीहरूलाई तितर बितर पारिदिनु भयो। त्यसको केही समयपछि चाहिँ प्रतिज्ञाको प्रबन्ध सुरु भयो, जुन चाहिँ भोलिको अध्ययन प्रभुको इच्छामा हामी गर्नेछौँ। हामी प्रार्थना गरौँ। धन्यवाद प्रभु हामीलाई दिनुभएको शिक्षाहरू, यी वचनहरूद्वारा तपाईँको जनहरूलाई उत्साह दिनुहोस्, बलियो बनाउनुहोस्। धन्यवाद छ प्रभु येशूको नाममा, आमेन।